नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै अर्जुन पोखरेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया स्वादको झट्का।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
एमालेको महाधिवेशनमा उम्मेद्वारहरू भोट माग्दै आज राति मतदान हुने सम्भावना। माओवादीबाट एमालेमा गएका नेताहरू पनि प्रतिस्पर्धामा। परिणाम रोचक हुने अनुमान।
तनहुँ जलविद्युत आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न मन्त्री भूषालको निर्देशन। सान्जेन जलविद्युत आयोजनाको मेसिन जोड्न चिनिया कामदार भोलि नेपाल आउँदै।
दार्चुलाको छाङ्ग्रो र तिङकरमा जनगणना गर्दा धेरै अप्ठ्यारा र चुनौती भोगेको गणकहरूको अनुभव। भारतीय पक्षले नराम्रो व्यवहार गरेको विषयमा स्थानीयका गुनासै गुनासा।
इन्डियाले बाटो दिँदैन, यस्तो गर्छ, टाइट त्यो नाकामा टाइट गर्छ भन्ने कुरा पनि गरिरहेको थियो। अनि कसैले चाहिँ तपाईँले आउनुभयो भनेर कहिले बाटो कुरिरहेको थियो, हामीले हेरिरहेको थियो।
ओमिक्रोन भेरिएन्टको जोखिम बढेपछि जापानले विदेशी नागरिकलाई प्रवेशमा रोक लगायो। अस्ट्रेलियामा आउँदो बुधबारदेखि अन्तर्राष्ट्रिय सीमा खुलाउ गर्ने निर्णय रद्द।
र ए डिभिजन लिग फुटबलमा आजका दुवै खेलमा गोल भएन। भारत र न्युजिल्यान्डको पहिलो टेस्ट क्रिकेट बराबरीमा सकियो।
हेलो बुढा, दसैँमा पनि हजुर घर आउनु भएन है?
चिन्ता नगर न बुढी, यहाँ अहिले कामको अलिक बढी चाप छ के। तिमीहरूलाई अलिक पैसा पठाइदिउँ कि भनेर सोचेको, कसरी कसको पो हातमा पठाउने हो खै?
हाम्रो त यता व्यवहार चलिराखेकै छ। बरु एनएमबी ब्याङ्कमा एनएमबी जन्मभूमि मुद्दती खाता खोलौँ न त बुढा। तपाईँले त्यहीँ बसेर एनएमबीमा भिडियो केवाईसी मार्फत तुरुन्तै खाता सञ्चालन गरी मुद्दती समेत खोल्न सक्नुहुन्छ।
होइन, के हो यो एनएमबी जन्मभूमि मुद्दती भने?
मेरो बुढा विदेश पछि पनि कति सोझो हो के। एनएमबी जन्मभूमि मुद्दती भनेको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बजारमा सर्वाधिक ब्याज दिने मुद्दती खाता हो। यसमा ब्याङ्कको मुद्दती योजनामा थप 1% ब्याज पाइन्छ नि।
ए हो, त्यसो भए आजै म एनएमबी ब्याङ्कमा जन्मभूमि मुद्दती खाता खोलिहाल्छु।
संसारको कुनै पनि कुनाबाट एनएमबी भिकेवाईसी मार्फत एनएमबी ब्याङ्कमा खाता खोली ब्याङ्किङ कारोबार गर्न सकिन्छ। थप जानकारीका लागि एनएमबी ब्याङ्कको कल सेन्टर 015-970-1500 कल गर्नुहोला अथवा call@nmb.com.np मा इमेल गर्नुहोला। एनएमबी ब्याङ्क, समृद्ध नेपालको लागि।
भित्राएको महिना दिन पनि पुगेको थिएन कि,
जाने बेला भएकै थिएन। अस्ति मात्र त्यत्रो धुमधामले भित्राएका बिचरा।
त्यही त, राम्रो टिकाउ भनेर जुन पाई त्यही कार्पेट दिएछ, अनि कहाँबाट हुन्छ त?
सावधान, तपाईँ पनि यति कार्पेट खरिद गर्दा यति कार्पेट पछाडि प्रत्येक मिटरमा रहेको यतिको लोगो हेर्न नभुल्नुहोला।
समृद्ध नेपाल निर्माणका लागि ग्रामीण क्षेत्रको विकास अनिवार्य शर्त हो। त्यसैले तपाईँसँग कृषि, ग्रामीण विकास, वैकल्पिक तथा नवीकरणीय ऊर्जा, स्वास्थ्य र जीविकोपार्जनसँग सम्बन्धित विषयमा आधारित व्यावसायिक सोच वा अवधारणा छ भने काठमाडौँ विश्वविद्यालय र कोइका नेपालको सहकार्यमा सञ्चालित आईआरडीपी परियोजना दोस्रो चरण अन्तर्गत एनटीआईसी कार्यक्रम मार्फत सञ्चालित रिसर्च एन्ड बिजनेस डेभलपमेन्ट कार्यक्रममा पठाउनुहोस्। तपाईँले पठाएका उत्कृष्ट अवधारणाहरूलाई 50 लाख रुपियाँसम्मको अनुदान प्राप्त हुनेछ। आफ्नो अवधारणा पठाउँदा प्रस्ताव ढाँचा अनुरूप पठाउनुहोस्। प्रस्ताव ढाँचा ntic.ku.edu.np मार्फत डाउनलोड गर्न सकिनेछ भने प्रस्ताव इमेल ntic@ku.edu.np मार्फत पठाउन सकिनेछ। प्रस्ताव पठाउने अन्तिम मिति 2078 साल पुस 6 गतेसम्म। विस्तृत जानकारीका लागि वेबसाइट ntic.ku.edu.np भिजिट गर्न सक्नुहुनेछ भने मोबाइल नम्बर 9803-10110 र 9841-38-2935 सम्पर्क गर्न सक्नुहुनेछ। आउनुहोस्, ग्रामीण क्षेत्रमा व्यवसाय प्रवर्धन गरी आर्थिक समृद्धिको अभियानलाई सहयोग पुर्याउँ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेकपा एमालेको 10 राष्ट्रिय महाधिवेशन अन्तर्गत चुनावमा प्रतिस्पर्धा गर्ने उम्मेद्वार मतदातासँग भोट माग्न व्यस्त छन्। अध्यक्ष, उपाध्यक्ष र सचिव सहित केही केन्द्रीय सदस्यको लागि आज राति 9 बजे मतदानको तालिका रहेको छ। तर अहिलेसम्म उम्मेद्वारको अन्तिम नामावली प्रकाशन नभएकोले 9 बजे शुरू हुने भनिएको मतदानको समय सर्ने सम्भावना बढेको छ। अध्यक्षमा उम्मेद्वारी दिएका भीम रावल भोट माग्न सबैभन्दा धेरै सक्रिय देखिनु भएको छ। अध्यक्षमा केपी शर्मा ओली र भीम रावल बीच प्रतिस्पर्धा हुँदैछ। उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, सुभाष नेमङ र अष्टलक्ष्मी साक्यको नाम ओलीले सर्वसम्मत गर्न प्रस्ताव गरे पनि नेता घनश्याम भूषालले उम्मेद्वारी दिएपछि चुनाव हुन लागेको हो। उपाध्यक्षमा पूर्व माओवादीका तर्फबाट रामबहादुर थापा बादलले पनि चुनावको सामना गर्नुपर्ने भएको छ। एमालेकै दुई खेमा र माओवादीबाट एमालेमा आएका बादल बीच हुने प्रतिस्पर्धालाई निकै महत्वका साथ हेरिएको छ। यस्तै सचिवमा अध्यक्ष ओलीले गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, टोप बहादुर रायमाझी र लेखराज भट्टलाई प्रस्ताव गर्नुभएको छ। तर टंक कार्की र भीम आचार्यले पनि उम्मेद्वारी दिएपछि चुनाव हुन लागेको छ। सातजना सचिवको लागि नौ जनाको उम्मेद्वारी परेको छ। अध्यक्ष ओलीले सर्वसम्मत गराउन खोजे पनि रायमाझी र भट्टले चुनाव जिते मात्रै पद पाउने पक्का भएको हो। वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा भने निर्विरोध चयन गरिएको छ। अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्ताव अनुसार वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप गेवाली, पृथ्वी सुब्बा गुरूङ र विष्णु रिमालको विरूद्धमा कसैले पनि उम्मेद्वारी नदिएपछि उहाँहरू निर्विरोध चयन हुनुभएको हो। एमालेको चुनाव हुने स्थल चितवनको सौराहामा अहिले के भइरहेको छ भन्ने विषयमा जानकारी दिन हाम्रो टेलिफोन सम्पर्कमा चितवन सहकर्मी राधेश्याम खतिवडा हुनुहुन्छ। राधेश्यामजी,
हजुर,
अहिले चितवन सौराहाको माहौल के छ नेकपा एमालेको चुनाव हुने स्थल वरपर?
अब एमालेको दशौं महाधिवेशनको बन्द सत्रसँगै निर्वाचनको प्रक्रिया सुरुवात भएको सौराहामा यति बेला 9 बजेदेखि मतदान हुने भनेर यसभन्दा अगाडि जारी गरिएको निर्वाचन आयोगले जुन संशोधनको सूचना जारी गरेको थियो, 9 बजेदेखि मतदान हुन्छ भन्ने आशयले प्रतिनिधिहरू चाहिँ बन्द सत्र स्थलमा प्रवेश गर्ने क्रम बढिराखेको हामी देखेका छौँ। त्यो एउटा कुरा। अर्को चाहिँ त्यो सँगसँगै अर्को के माहौल देखिन्छ भने दोस्रो तहका नेताहरूले कम्तीमा पनि सदस्यको लेभलमा चाहिँ निर्वाचन नगराउने अभियान स्वरूप चाहिँ उहाँले विभिन्न छलफल चलाइराखेको अवस्था देखिन्छ। यहाँ यसो तथ्याङ्क हेर्दा खुल्ला केन्द्रीय सदस्यमा 84 जना निर्वाचित हुनुपर्ने ठाउँमा 1 जना बढीको मात्रै उम्मेदवारी परेको छ। 1 जनालाई फिर्ता गराउन सकियो भने त्यो 84 जनाको मतदान प्रक्रिया गर्नु नपर्ने हुने भएका कारणले उहाँहरू त्यो एक्सर्साइजमा लागिराखेको देखिन्छ। अरू सबै सदस्यहरूको चाहिँ सहमति गराएर निर्विरोध गराउने क्रममा चाहिँ दोस्रो तहका नेताहरू लागिराख्नु भएको हामी देख्न सक्छौँ।
राजेश्यामजी, जस्तो अब खासमा महाधिवेशन पूर्व निर्धारित कार्यतालिका अनुसार हिजो नै सकिनुपर्ने थियो, आज लम्बिसकेको छ। आज पनि 9 बजे मतदान हुने कार्यतालिका भनिएको छ, तर अहिलेसम्म अन्तिम नामावली प्रकाशन नहुँदा ढिलाइ हुने हो कि भन्ने सम्भावना छ। प्रतिनिधिहरू के भन्नुहुन्छ यो महाधिवेशनको समय लम्बिँदै जाँदाखेरि?
अब यो यहाँ रहनुभएका प्रतिनिधिहरूसँगको प्रतिक्रिया लिँदाखेरि चाहिँ अहिले यो एकताको महाधिवेशन बनाएर निर्वाचनभन्दा पनि सहमति हिसाबले जान उपयुक्त हुन्छ भन्ने चाहिँ अधिकांशको सुरुवातदेखि त्यही खालको प्रतिक्रिया पाइन्थ्यो। तर यो ढिला भइराखेको चरण हेर्दाखेरि अनि अलिकति बाहिरको अवस्था अध्ययन गर्दाखेरि चाहिँ नेतृत्व तहबाट अधिकतम सहमति गर्न सकिन्छ भने अझै पनि कोसिस गरौँ भन्ने हिसाबले लागेको हो कि भन्ने बुझ्न सकिन्छ। अब 9 गते नै मतदान हुने सम्भावना ज्यादै कम देखिन्छ।
जो जो उम्मेद्वारहरू हुन्छ, उम्मेद्वारहरू अहिले पनि मत मागिरहनु भएको छ प्रतिनिधिहरूसँग कि के छ अहिले त्यहाँ अवस्था?
अध्यक्षको उम्मेद्वार भीम रावल, उपाध्यक्षको उम्मेद्वार घनश्याम चाहिँ उहाँहरू चाहिँ मतदाताको बिचमा घुलमिल भइराख्नु भएको, मत मागिराख्नु भएको हामी देख्न सक्छौँ। सँगसँगै उहाँहरूको बिचमा छलफल पनि चलिराखेको र शीर्ष नेताहरूले चाहिँ विशेष गरी पार्टी अध्यक्ष लगायतका केही नेताहरूले चाहिँ सम्भव भएसम्म अझै सहमति गरेर जान सकिन्छ कि भन्ने खालको एक्सर्साइज पनि नटुटिसकेको चाहिँ हामी थाहा पाउन सक्छौँ।
हस्, राधेश्यामजी, जानकारीको लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो उज्यालोका चितवन सहकर्मी राधेश्याम खतिवडा। चितवनमा नेकपा एमालेको 10 औं राष्ट्रिय महाधिवेशन अन्तर्गत मतदानको कार्यतालिका अहिले 9 बजेलाई तोकिएको छ, तर अहिलेसम्म उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन नहुँदा ढिलाइ हुन सक्ने बारेमा जानकारी दिँदै नेकपा एमालेको महाधिवेशनकै अर्को प्रसंगमा एमालेका नेता लालबाबु पण्डितले पार्टीको कार्यकारी पदमा नबस्ने घोषणा गर्नुभएको छ। उपाध्यक्षको आकांक्षी रहेका पण्डितले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर पार्टीको कार्यकारी पदमा नबस्ने घोषणा गर्नुभएको हो। पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको बन्द सत्रमा पेश गर्नुभएको सूचीमा उहाँको नाम केन्द्रीय सदस्यमा थियो, तर उहाँले केन्द्रीय सदस्यको पद अस्वीकार गर्दै पार्टीको संगठन संगठित सदस्य मात्रै रहने घोषणा गर्नुभएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशनमा आफूले पुनः अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ। काठमाडौँमा कार्यक्रम गरेर अध्यक्ष थापाले पर्सि बुधबारदेखि शुरू हुने पार्टीको महाधिवेशनमा पुनः अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो। उहाँले पार्टीमा रहेर नगरी नहुने काम धेरै रहेको र अपुरो छोडेर आफू बाहिरिन नसक्ने बताउनुभयो। उहाँले एकपटक एकत्रित पार्टीको नेतृत्व गरेर राप्रपालाई माथि उठाएपछि मात्रै नेतृत्व हस्तान्तरण गर्ने बताउनुभयो। अध्यक्ष थापाले आफू पछिको उत्तराधिकारी राजेन्द्र लिङदेन र धवल शमशेर नै भएकोले अवसर आफूलाई दिन आग्रह गर्नुभयो।
यसैबीच नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री प्रसाद पाण्डेले पार्टीको 14 महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ। काठमाडौँमा पत्रकार सम्मेलन गरेर उहाँले विधानले व्यवस्था गरेको पिछडिएको क्षेत्र क्लस्टर अन्तर्गतको सहमहामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले तनहुँ जलविद्युत आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ। निर्माणाधीन 140 मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षणपछि मन्त्री भूषालले आयोजनाको काममा विलम्ब नगरी तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको हो। उहाँले निर्माणमा आइपर्ने समस्या तत्काल जानकारी गराउन र त्यस्ता समस्या समाधान गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितौनको भरतपुरसम्म 220 को डबल सर्किट प्रसारण लाइन निर्माण कार्य भइरहेको छ। आयोजनाको लागत 50 करोड 50 लाख अमेरिकी डलर रहेको छ।
यसैबीच रसुवामा निर्माणाधीन माथिल्लो सानजेन जलविद्युत आयोजनामा इलेक्ट्रो मेकानिकल तर्फ मेसिन जडानको लागि भोलि चिनिया टोली नेपाल आउने भएको छ। चिनिया ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेशनल कर्पोरेशनका 6 जनाको टोली आज सिङ्गापुर पुगेको र भोलि नेपाल आउने आयोजनाका प्रमुख सुदन सिंह महतले जानकारी दिनुभयो। आयोजनाको सिभिल तथा हाइड्रो मेकानिकल तर्फको काम अन्तिम चरणमा पुगेको छ। तालिका अनुसार काम सकिएको भए दशैं अगाडि नै उत्पादन शुरू हुने थियो। उपकरण जडानको काम शुरू भएको 9 महिनाभित्र विद्युत उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ। 14.8 मेगावाट क्षमताको आयोजनाको इलेक्ट्रो मेकानिकल तर्फ 70 र हाइड्रो मेकानिकल तर्फ 90% काम सकिएको छ। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
आप्रवासनमा चुनौती र अवसर दुवै छन्। आप्रवासनका क्रममा महिलाले भोग्नुपर्ने समस्या अनगिन्ती छन्।
तोकिएको समयभन्दा बढी काममा लगाउने, श्रम शोषण गर्ने, यौन दुर्व्यवहार गर्ने नेपाली महिला श्रमिकले विदेशमा खास गरी घरेलु श्रम क्षेत्रमा भोगिरहेका मुख्य समस्या हुन्।
यस्ता समस्या पर्दा चुप लागेर बस्नु हुँदैन, काम गरिरहेको देशको नेपाली दूतावासमा उजुरी गर्नुपर्छ। यस्ता समस्या समाधानका लागि सम्बन्धित देशमा विभिन्न गैर सरकारी संस्थाले पनि काम गरिरहेका हुन्छन्। ती संस्थामा पनि उजुरी दिन सकिन्छ।
विदेशमा मात्र होइन, यस्तो उजुरी नेपालमा पनि गर्न सकिन्छ। वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार विभागमा उजुरी गर्दा तपाईँले भोगेका समस्या समाधान गर्न सहयोग पुग्छ। साथै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको हटलाइन 1141 अथवा टोल फ्री नम्बर 1660150005 फोन गरौं। विदेशबाट व्हाट्सएप तथा भाइबर गर्न 9808000013 प्रयोग गरौं र फेसबुकमा MOL कल सेन्टर सर्च गरेर श्रम कल सेन्टरको पेजलाई भेटाउन सकिन्छ।
हिंसा र दुर्व्यवहार विरुद्ध आजै बोलौं।
महिला हिंसा विरुद्धको 16 दिने अभियानमा आप्रवासन सम्बन्धी संयुक्त राष्ट्र संघीय निकाय IOMको पहल।
मदन बहादुर पनि बुढो मान्छे भएर के चिसेर हेर्ने, थाहै नभए जस्तो। सानीमा ब्याङ्कले व्यक्तिगत मुद्दती खातामा उच्च ब्याज दर दिइरहेछ नि।
उच्च भने कति?
उच्च ब्याज दर भनेको मतलब 10.05% ब्याज दर दिइरहेको छ भनेको पो त। एकदम सुरक्षित ब्याङ्कमा उच्च ब्याज दर, त्यो पनि हरेक महिना पाउने भएपछि चिठा पऱ्यो नि त।
साँच्ची एकदम कम निष्क्रिय कर्जा भएको सुरक्षित ब्याङ्क भएर पनि उच्च ब्याज दर दिनु त चिठा नै पर्नु हो। लो म त गएँ साइनमा ब्याङ्क।
नबिर्स है, मुद्दती खातामा 10.05% ब्याज दिइरहेको छ अनि बचत खातामा पनि उच्च ब्याज दर 5.5% ब्याज दिइरहेको छ भनेको
थाहा छ क्या? थाहा छ, थाहा भएर नै साइनमा ब्याङ्क जान लाग्दो हो नि। तपाईहरू पनि सानिमा बैंकमा आजै उच्च ब्याज दरको मुद्दती र बचत खाता खोल्नुहोस्।
अनलाइनबाट बचत खाता खोल्नका लागि www.sanimabank.com मा लगइन गरी अप्लाई फर अनलाइन अकाउन्टमा क्लिक गर्नुहोस्।
थप जानकारीका लागि 9801190119 मा सम्पर्क गर्नुहोला।
किन
किन भने ढुक्कले पैसो बढाइन्छ, 1 GB डेटा पाइन्छ, ढुक्कले पैसो बढाइन्छ, 1 GB डेटा पाइन्छ।
आइमी गरौँ रमाऊ, किनकि विदेशबाट मनीग्राम, इन्स्टेन्ट क्यास, इजी रेमिट र अल अन्सारी एक्सचेन्जबाट पठाएको रकम नेपालमा एनसेल प्रयोगकर्ताहरूले आइमी गरेर प्राप्त गर्दा 1 GB डाटा फ्रीमा पाइन्छ। आइमी गरौँ है।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले एमालेको महाधिवेशनमा उम्मेद्वारहरू भोट माग्दै आज राति मतदान हुने सम्भावना, सान्जेन जलविद्युत आयोजनाको मेसिन जोड्न चिनिया कामदार भोलि नेपाल आउँदै लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी प्रसंग। राष्ट्रिय जनगणना 2078 मूल गणना सकिएको छ। मेरो गणना मेरो सहभागिता भन्ने नारासहित कार्तिक 25 गतेदेखि शुरू भएको जनगणना गएको बिहिबार सकिएको हो। घरघरमा गणना गर्न पुगेका गणकहरूको आआफ्नै अनुभव छन्। अप्ठ्यारा र चुनौती खेप्दै भारतीय सीमावर्ती क्षेत्र दार्चुलाको छाङहरू र तिङ्करमा पुगेका गणकहरूको अनुभव भने झनै रोचक र फरक छ। थप जानकारी सहित जानुका दुवाडीको रिपोर्ट।
जनगणनाको समयमा चर्चामा रहेको दार्चुलाको ब्यास गाउँपालिका एकमा रहेको तिङ्कर र छारुङको चर्चा अझै सेलाइसकेको छैन। भारतीय बाटो भएर मात्र सहज तरिकाले पुग्न सकिने तिङ्कर र छारुङमा पुगेर तथ्याङ्क संकलन गर्न सजिलो थिएन। तर दार्चुलाबाट खटिएका गणकले 9 दिन लगाएरै भए पनि त्यहाँ रहेका 113 परिवारको गणना गरेरै छाडे। सामान्य अवस्थामा पनि त्यहाँ पुग्नका लागि पास चाहिन्छ। पास भएमा आधा घण्टामै भारतीय बाटो हुँदै छारुङ पुग्न सकिन्छ। कार्तिक 25 गतेदेखि नै जिल्ला प्रशासन कार्यालय दार्चुलाले पास लिनका लागि प्रक्रिया चालेको थियो। तर भारतले पास नदिएपछि नेपाली गणकको टोली हिँडेरै जनगणनाका लागि गएका हुन्। त्यहाँ पुग्दाको अनुभव सुनाउँदै जनगणना कार्यालय दार्चुलाबाट खटिएका गणक खगेन्द्र कार्की,
हामीले चाहिँ सहज बाटो भनेको भारतीय बाटो प्रयोग गरेर हामी सहजै जान सक्ने ठाउँ हो भन्छ कि होइन। नर्मल अवस्थामा भारतबाट पास चाहिएको, पास भारत सरकारले पास दियो भनेपछि तुरन्तै गाडीमा गएर आधा घन्टाको दुरीमा चाहिँ यतातिर त्यसको आवश्यक ठाउँमा हामी पुग्न सक्छौँ भन्ने थियो होइन। र त्यसैको लागि हामी प्रक्रियामा थियौँ, पास पाइन्छ, पासको लागि भनेर यहाँ हामीलाई प्रशासनहरू हामी पासको लागि त्यहाँ आवेदन दिएका थियौँ भारत सरकारसँग होइन। त चाहिँ अब भारत 25 गतेदेखि नै हामी प्रक्रियामा लागेको हो पासको लागि, तर चाहिँ अब लास्टमा चाहिँ पास चाहिँ यो जनगणना हाम्रो चाहिँ त्यो विवाहित क्षेत्र पनि छ, त्यसैले त्यहाँ गएर पनि जनगणना गर्न सक्छन् भन्ने किसिमको आशंका हुनसक्छ या कोही के हुनसक्छ होइन, उनीहरूले चाहिँ पास दिन मानेनन् हामीले।
छाङरोङका बासिन्दा खर्क बनाएर बस्छन्। गणकको टोली पनि सँगै खर्कमा नै बसे। गणकको टोली त्यहाँ पुगेर सँगै बस्दा त्यहाँका बासिन्दा निकै खुसी थिए। स्थानीय संचार माध्यमले गणनाका टोली आउँदैछन् भनेर पहिले नै जानकारी गराइसकेकाले त्यहाँका बासिन्दालाई जनगणनाबारे बुझाउन र तथ्याङ्क संकलनमा खासै समस्या नभएको अर्का गणक लोकेन्द्र टियरले बताउनुभयो। खर्कमा सँगै बस्दा त्यहाँका स्थानीयले भारतीय पक्षले गर्ने व्यवहार र आफ्नो भूमि हुँदै सदरमुकाम आउने सहज बाटो नहुँदा परेको समस्याबारे गुनासो समेत गरेका थिए।
दुखी पनि थिए, यो हामीलाई अब तपाईँहरू आउनुभयो, तपाईँहरूले आउँदाखेरि हामीलाई चाहिँ इन्डियाले बाटो दिँदैन, यस्तो गर्छ, टाइट त्यो नाकामा टाइट गर्छ भन्ने कुरा पनि गरिरहेको थियो। अनि कसैले चाहिँ तपाईँले आउनुभयो भनेर कहिले बाटो कुरिरहेको थियो, हामीलाई हेरिरहेको थियो, त्यो गुनासो गरिरहेको थियो। तपाईँहरूले यसरी बिचबिचमा यस्तो मुद्दाहरू उठाइदिनुहुन्छ, त्यसपछि हामीले दुःख पाउन पाउँछौँ भन्ने कुरो गुनासोहरू पोखिरहेको थियो।
जिल्ला सदरमुकाम दार्चुलाबाट मङ्सिर 3 गते हिँडेको टोली 6 गते छाङरुङ पुगेको थियो। त्यसपछि तिङ्करमा पुगेर गणना गरी टोली 9 गते दार्चुला नै फर्किएको थियो।
यसअघिको रिपोर्टमा दार्चुलाको छाङ्गरू हुनुपर्नेमा अन्यथा भएकोले सच्याएका छौं। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। नेपालमा आउने 19 गतेदेखि बाघ गणना शुरू हुने भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हुने गणनाको शुरूआत चितवन राष्ट्रिय निकुञ्जबाट हुनेछ। देशभरका 5 निकुञ्जमा बाघ रहेका छन्। चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज तथा आसपासका वन क्षेत्रमा बाघको गणना गरिन लागेको हो। पुष महिनाभित्रमा सम्पन्न गर्ने गरी बाघ गणनाको तयारी गरिएको छ। सन् 2018 भएको बाघ गणनामा नेपालमा 235 वयस्क बाघ भेटिएका थिए।
पछिल्लो 24 घण्टामा 259 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी 9,888 जनाको नमूना परीक्षण गर्दा 2.61% अर्थात 259 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो 24 घण्टामा 264 जना कोरोना संक्रमित निको भएका छन्। यो सहित नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या 8,02,653 जना पुगेको छ। थप 1 जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या 11,524 जना पुगेको छ। अहिले नेपालमा 6,944 जना सक्रिय संक्रमित छन्। यसैबीच पछिल्लो 24 घण्टामा 1,44,534 जनाले कोरोना भाइरस विरूद्धको खोप लगाएका छन्। यो सहित नेपालमा 83,82,994 जनाले पूर्ण मात्रा र 97,22,961 जनाले कम्तीमा एक मात्र खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हो, बिहानदेखि साँझसम्मको काम र थकानबाट हामीलाई विश्राम पनि चाहिन्छ। आरामदायी निन्द्रा र ताजा बिहानीका लागि क्लासिक म्याट्रिस, क्लासिक इन्डस्ट्रिज प्राली।
हाइजेनिक टेस्टी एन्ड फ्रेस त्रिमूर्ति इन्डस्ट्रिज प्राइभेट लिमिटेड रूपन्देही बुटवलद्वारा उत्पादित करेन्ट चिकन मसला, सब्जी मसला, चाउमिन मसला, मोमो मसला, चाट मसला, गरम मसला र अन्य विभिन्न मसलाहरू। करेन्ट मसला, स्वादको झट्का।
थोरै बचत धेरै कायदा, बिमाका सन् फाइदै फाइदा।
सरकारी स्वामित्व र बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय बिमा संस्थान।
जीवन बिमाका लागि आजै राष्ट्रिय बिमा संस्थान रामसाहपत काठमाडौँ वा नजिकैको शाखामा सम्पर्क गरौँ।
क्वालिटी र स्वादमा कुनै सम्झौता नगरी तपाईहरूको अर्डर अनुसारको फूड, ड्रिंक्स तथा बेकरीका आइटमहरू 24 घण्टा जुनसुकै समयमा काठमाडौँ उपत्यका भित्र हजुरहरूले चाहेको स्थानमा डेलिभरी गर्न हामी तयार बसेका छौँ। लाटो कोसेरो जो रातभर नसुती तपाईहरूको सेवामा हाजिर छ। www.latokosero.com फोन 98473-79890 98010-79890। रमाइलो गर्नुहोस् आफ्नै घरमा लाटो कोसेरोको भरमा।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। म्याग्दीमा जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ, अरू 6 जना घाइते भएका। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिनुभयो। ज्यान गुमाउनेहरूको पहिचान खुलिसकेको छैन। सदरमुकाम बेनीबाट बेखोला गाउँको लागि छुटेको G5751 जीप बेखोलाको उकालो जाँदै गर्दा दुर्घटनामा परेको हो।
कालीकोटको नरहरिनाथ गाउँपालिका 1 निलाखामा ट्रक दुर्घटना हुँदा 1 जनाको ज्यान गएको छ। 5546-43 नम्बरको ट्रक दुर्घटना हुँदा चालक नरहरिनाथ 1 का जयबहादुर विष्टको ज्यान गएको प्रहरीले जनाएको छ।
अत्याधिक रक्तस्राव भएपछि अछामकी 1 सुत्केरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। बैलपाटा अस्पतालमा आज बिहान छोरी जन्माएकी 20 वर्षकी सम्झना विकललाई अत्याधिक रक्तस्राव भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरेर नेपालगंज लगिएको हो।
सर्लाहीको बलरामा नेपाली कांग्रेसको वडा अधिवेशन स्थल राख्ने विषयमा विवाद हुँदा झडप भएको छ। झडपमा परि मतदान अधिकृत सहित 4 जना प्रहरी र केही कार्यकर्ता घाइते भएका छन्। संस्थापन इतर पक्षले मतदान अधिकृत उमेश चन्द्र झालाई वडा कार्यालयमा लैजान खोजेपछि प्रहरीसँग झडप भएको हो। बलरामा हिजो पनि प्रहरी र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो।
सोलुखुम्बुमा तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाउन सहयोग गरेको आरोपमा 4 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नक्कली आमा बन्ने सोलुदुत्कुना नगरपालिका वडा नम्बर 2 बेनिकी गमाङ सोनाम शेर्पा सहित डोलमा शेर्पा, मिङमार ग्याल्जिन शेर्पा र छोङ नुर्बु शेर्पा रहेका जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ।
लमजुङमा आज बेलुका 6:41 जाँदा भूकम्पको धक्का महसुस भएको छ। लमजुङको दोर्दी गाउँपालिका 8 वनसार आसपास केन्द्रबिन्दु भएर 3.9 रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
शेयर बजार परिसूचक निफ्टी आज 21.51 अंकले घटेर 2629.97 बिन्दुमा झरेको छ। विकास बैंक उत्पादन बीमा र अन्य समूहको शेयर उच्च अंकले घटेको छ। 228 कम्पनीका 42,25,000 किता शेयर 4,89,00,000 रुपियाँमा कारोबार भए। आज आईसीएफसी फाइनान्सको शेयर 10% घटेको छ। समग्र बजार घटे पनि न्यादी हाइड्रो पावरको शेयर 10% बढेको छ।
नेकपा एमालेको 10 राष्ट्रिय महाधिवेशनमा अध्यक्षको लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान उपाध्यक्ष भीम रावले उम्मेद्वारी दिनुभएको खबरमा इन्द्रबहादुर कार्की लेख्नुहुन्छ, लोकतान्त्रिक पद्धतिमा आफ्नो अधिकारको प्रयोग गर्न पाइन्छ, हारजित भनेको आफ्नो ठाउँमा छ, दुवैजनालाई शुभकामना। यसै विषयमा योगेश पौडेल र हिराकाजी श्रेष्ठको प्रतिक्रिया छ, दुवैजनालाई शुभकामना। हारजित जसको भए पनि पार्टी तपाईहरूको नै हो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले कांग्रेस सहमहामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको खबरमा सुजन खड्का लेख्नुहुन्छ, हतार गर्नु बेकार छ, मलाई चाहिँ त्यति छिट्टै कांग्रेसको महाधिवेशन होला जस्तो लाग्दैन है। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई सम्झौता अनुसार सेवा सुविधा नदिने कम्पनीहरूलाई कालो सूचीमा राखिने बताउनु भएको खबरमा खेमराज अधिकारी भन्नुहुन्छ, साउदीमा पनि अवस्था खराब छ, मैले काम गर्दै आएको कम्पनीले पनि 12 घण्टा काम गराउँछ, 8 घण्टाको मात्रै पैसा दिन्छ। अनि यही विषयमा अनु पौडेल सुझाव दिँदै लेख्नुहुन्छ, घरेलु कामदारलाई प्रतिबन्ध लगाएका कारण गैरकानूनी बाटो अप्नाउँदै आएका घरेलु कामदार बेचिन बाध्य छन्, चोर बाटोबाट जान दिएर दलाललाई खल्ती भर्न दिनुभन्दा सरकारले केही नियम बनाएर घरेलु कामदारमाथि लगाएको प्रतिबन्ध खुकुलो पार्नुपर्छ। विचारका लागि तपाईंलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी जानुका दुवाडी। नेपाल दर्पणमा अब विदेशको खबर। जापानले भोलिदेखि विदेशी यात्रुलाई आफ्नो देश प्रवेश गर्न नदिने भएको छ। कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको सम्भावित जोखिमका कारण जापानले भोलिदेखि लागू हुने गरी विदेशी नागरिकको लागि प्रवेश निषेध गरेको हो। सीमा नाकामा कडाईका साथै परीक्षण गर्ने व्यवस्थासहित विश्वका कुनै पनि देशबाट आउने यात्रुलाई प्रवेशमा रोक लगाइएको प्रधानमन्त्री फुमियो किसिदाले बताउनु भएको बीबीसीले जनाएको छ। यसैबीच अस्ट्रेलिया सरकारले बुधबारदेखि अन्तर्राष्ट्रिय सीमानाका खुला गर्ने निर्णय तत्कालका लागि रद्द गरेको छ। कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन बारे थप जानकारी लिनुपर्ने भन्दै अस्ट्रेलियाले 2 हप्ता सीमानाका बन्द गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ। प्रधानमन्त्री स्कट मोरिसनले केही दिन अघि आउँदो बुधबारदेखि विदेशी विद्यार्थीसहित दक्ष कामदारलाई अस्ट्रेलिया प्रवेश गर्न दिने निर्णय गर्नुभएको थियो। अब कम्तीमा December 15 अन्तर्राष्ट्रिय विदेशी विद्यार्थी तथा विदेशी नागरिकहरू अस्ट्रेलिया प्रवेश गर्न पाउने छैनन्।
अब खेल खबर। शहीद स्मारक डिभिजन लीग फुटबल अन्तर्गत आजका दुवै खेल बराबरीमा सकिएका छन्। आज भएको पहिलो खेलमा ब्रिगेड बोइज र न्यू रोड टीम एनआरटीले गोल रहित बराबरी खेलेका छन्। दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोल गर्ने केही मौका पाए पनि सदुपयोग गर्न सकेनन्। आजको बराबरीसँगै ब्रिगेड बोइजको दुई खेलमा 4 अङ्क भएको छ भने एनआरटीले खाता खोलेको छ। यस्तै आजको दोस्रो खेलमा साबिक विजेता मसिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लबले पनि गोल रहित बराबरी खेलेका छन्। आजको बराबरीसँगै मसिन्द्रको दुई खेलमा 4 अङ्क भएको छ भने आर्मीको दुई खेलमा 2 अङ्क रहेको छ।
र भारत र न्यूजील्याण्ड बीचको पहिलो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ। 284 रनको लक्ष्य पछ्याएको न्यूजील्याण्डले 9 विकेट गुमाएर 165 रन बनाउँदा 5 दिनको खेल सकिएपछि पहिलो टेस्ट बराबरीमा सकिएको हो। खेल सकिन 9 ओभर बाँकी रहँदा न्यूजील्याण्डले 9 विकेट गुमाइसकेको थियो, तर निकै संघर्ष गरे पनि भारतीय बलरले बाँकी 1 विकेट लिन नसक्दा खेल बराबरीमा सकियो। हारतर्फ गएको न्यूजील्याण्डलाई बराबरीमा फर्काउन रचिन रविन्द्रले 91 बलमा 18 रन बनाए। यसैबीच बंगलादेशसँगको पहिलो टेस्ट क्रिकेट जित्न पाकिस्तानले 202 रनको लक्ष्य पाएको छ। पहिलो पारीमा 330 रन बनाएको बंगलादेश दोस्रो पारीमा 157 रन बनाउँदै अल आउट भएपछि पाकिस्तानले 202 रनको लक्ष्य पाएको हो। आजै दोस्रो पारीको ब्याटिङ थालेको पाकिस्तानले चौथो दिनको खेल सकिँदा कुनै पनि विकेट नगुमाई 109 रन बनाएको छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिनै लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
एमालेको महाधिवेशनमा उम्मेद्वारहरू भोट माग्दै आज राति मतदान हुने सम्भावना, माओवादीबाट एमालेमा गएका नेताहरू पनि प्रतिस्पर्धामा, परिणाम रोचक हुने अनुमान,
तनहुँ जलविद्युत आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न मन्त्री भूषालको निर्देशन, सान्जेन जलविद्युत आयोजनाको मेसिन जडान गर्न चिनिया कामदार भोलि नेपाल आउँदै,
दार्चुलाको छाङहरू र तिङ्करमा जनगणना गर्दा धेरै अप्ठ्यारा र चुनौती भोगेको गणकहरूको अनुभव, भारतीय पक्षले नराम्रो व्यवहार गरेको विषयमा स्थानीय गुनासै गुनासा,
कोरोनाको ओमिक्रोन भेरिएन्टको जोखिम बढेपछि जापानले विदेशी नागरिकलाई प्रवेशमा रोक लगायो, अस्ट्रेलियामा आउँदो बुधबारदेखि अन्तर्राष्ट्रिय सिमाना खुला गर्ने निर्णय रद्द,
र ए डिभिजन लिग फुटबलमा आजका दुवै खेलमा गोल भएन, भारत र न्यूजील्याण्डको पहिलो टेस्ट क्रिकेट बराबरीमा सकियो।
आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी भोजेन्द्र बस्नेत र अर्जुन पोखरेल पनि विदा हुन्छौ। कोरोना संक्रमणको जोखिम कायमै रहेकोले स्वास्थ्यका मापदण्ड पालना गर्न नबिर्सौं। नमस्कार।